यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। स्नातकोत्तर तहमा 209 सीट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय। सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक सरकारले फिर्ता नलिने। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा स्पष्ट। संसदबाटै संशोधन गरी सरकारवालाहरूको माग सम्बोधन गर्न सकिने उहाँको भनाई। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिदेखि फागुन महिनाभर नसर्ने रोगको देशव्यापी रूपमा निशुल्क परीक्षण गर्ने। काठमाडौँको साँखुमा स्कूल बस दुर्घटना हुँदा 3 जनाको मृत्यु। हमास समूहले बाँकी रहेका बन्धक आगामी शनिबारसम्म रिहा नगरे। गाजामा युद्धविराम भंग हुने इजरायलको चेतावनी। र चर्च बोयज युनाइटेडलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी आहारारा गोल्ड कपको फाइनलमा।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा 209 सीट संख्या थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको आयोगको सत्रौं बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसअघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको संख्या वृद्धि गर्ने विषयमा पनि छलफल भएको छ। यसअघि यही माघ 25 गतेको आयोगको 16 बैठकले आवासीय चिकित्सक विद्यार्थीको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह 8 तहको मासिक 48,436 रूपियाँ निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो। यस्तै बैठकमा नर्सिङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तार सम्बन्धी कार्यदलको प्रतिवेदनलाई पारित गरेको छ भने शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डका विषयमा छलफल भएको छ। बैठकमा प्रधानमन्त्री ओलीले सरकारले सबै विद्यार्थीलाई निशुल्क पढ़ाउन नसक्ने र निजी कलेजको पनि साथ लिन आवश्यक पर्ने भएकाले थप गृह कार्य गरेर निष्कर्ष निकाल्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले नर्सिङ शिक्षालाई सुक्न नदिन ठोस प्रस्ताव ल्याउन र नर्सको सेवा र सुविधा बढ़ाउन आग्रह गर्नुभयो। सरकारले फागुन महिनाभर नसर्ने रोगको निशुल्क परीक्षण देशव्यापी रूपमा गर्ने भएको छ। देशमा नसर्ने रोग बढ़दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा फागुन 1 गतेदेखि नसर्ने रोगको परीक्षण अघि बढ़ाउने भएको हो। 30 वर्षमाथिका 1,40,90,000 नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ। अभियानका क्रममा 30 वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोगको परीक्षण तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। मन्त्रालयले यो सेवा निशुल्क गर्ने बताएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा संचार मन्त्री गुरूङले विधेयक फिर्ता नहुने तर संसदबाटै संशोधन गरी सरकारवालाहरूको माग सम्बोधन हुन सक्ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले सामाजिक सञ्जालको नियमन गर्नुपर्ने आवश्यकता महसुस गरी सरकारले सोही अनुसार विधेयक पेश गरेको भए पनि विधेयकका प्रावधानहरू जस्ताको तस्तै पारित हुनुपर्छ भन्ने मान्यता नराखेको समेत स्पष्ट पार्नुभयो।
त्यो त एउटा ड्राफ्ट नै हो। त्यो ड्राफ्ट चाहिँ अब संसदमा पेश भएपछि संसदमै हुन्छ नि। हामीले चाहिँ अगाडि सारेका विधेयकहरू जस्ता चाहिँ पास भएको छैन, पेन्डिङ हुँदैन नि। संसदमा पेश भएपछि त सम्मानित संसद सर्वर हुन्छ, जनताले चाहिँ आफ्नो प्रतिनिधि त्यहाँ पठाउनु भएको छ, उनीहरूले व्यापक छलफल गर्ने हो। दफा दफामा संशोधन राखेका हुन्छन्, दफावार छलफलको लागि समितिमा पठाएको हुन्छ, त्यसमा फगफट गर्न सक्छ, त्यसलाई चाहिँ बढाइदिन सक्छ, त्यसमा परिमार्जन गर्न सक्छ, त्यसमा संशोधन गर्न सक्छ। अब सबै चाहिँ सरकारको कोर्टमा छैन त्यो कुराहरू, त्यो सबै संसदको कोर्टमा छ। यी यावत उठेको कुराहरू पनि अब संसदमै छलफल हुन्छ यसको बारेमा। त्यस कारण अब यो त फर्केर आउने, यो फर्काउने कुरा त कुनै बुझाएकै छैन नि।
संचार मन्त्री गुरूङले संसदमा विचाराधीन सबै अध्यादेशहरू सर्वसम्मत रूपमा पारित हुने वातावरण बनाउन सरकारले प्रयास गरिरहेको र राजनैतिक दलहरूबीच निरन्तर छलफल भइरहेको समेत बताउनुभयो। मन्त्री गुरूङले भूमि सम्बन्धी अध्यादेशमा राजनैतिक दलहरूबीच विवाद देखिए पनि सरकारले सहमतिकै आधारमा पारित गराउन प्रयास गर्ने र अन्तिम अवस्थामा मात्रै बहुमतका आधारमा अगाडि बढ़ने बताउनुभयो। पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले पाथीवरा मन्दिरमा बन्न लागेको केबलकार योजनाले त्यस क्षेत्रको पर्यटन प्रवर्धन गर्न र स्थानीय स्तरमा थप रोजगारी सृजना गर्न सहयोग पुग्ने भएकाले विरोधमा उत्रिएका स्थानीयहरू समेत सहमतिमा आउनुपर्ने बताउनुभयो। पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले दिनुभएको जानकारी अनुसार यही माघ 28 गते बसेको मन्त्री परिषद बैठकले बाढ़ी पहिरो प्रभावितको राहत तथा उद्धारका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब 27,73,00,000 रूपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यस्तै बैठकले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्था सम्बन्धी पूर्व तयारी अगाडि बढ़ाउन सैद्धान्तिक स्वीकृति दिने, सजाय माफी मुल्तवी परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि 2071 खारेज गर्ने, नेपाल र युक्रेन बीच कूटनीतिक अफिसियल र सर्भिस राहदानी वाहकलाई भिसा छूट दिने सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। यसै गरी मन्त्री परिषद बैठकले बीमा नियमावली 2081 स्वीकृत गर्ने, सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर 8 को 53 रोपनी सरकारी जग्गा मैनतडा सब स्टेशन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई लीजमा उपलब्ध गराउने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितो सेवा दिन निजामती कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। नेपाल निजामती कर्मचारी संगठनको 12 महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्राही जनताको मर्का बुझेर कुनै दुःख नदिई मुस्कानका साथ कर्तव्य बोधको भावनाले छिटो छरितो सेवा दिन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री ओलीले संसदमा थोरै सीट भएर पनि बार्गेनिङ गरेर सत्तामा रहिरहन्छु भन्नेहरूबाट चेतेर एमाले र नेपाली कंग्रेसको सत्ता समीकरण भएको स्पष्ट पार्नुभयो। वहाँले कर्मचारीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै आगामी निर्वाचनसम्म यही सत्ता समीकरण रहने दावी गर्नुभयो। सरकारले सगरमाथा संवादको तयारीलाई तीव्रता दिएको छ। पर्वतीय क्षेत्र र जलवायु परिवर्तनले पारेको असर र त्यससँग जुझ्न विश्वव्यापी प्रयासहरूमा साझा धारणा तथा प्रतिबद्धता विकास गर्ने उद्देश्यले सगरमाथा संवादको पहिलो संस्करण हुने भएको हो। संवाददाता बालिका मादेनको रिपोर्ट।
नेपालले आगामी जेठ 2-4 गतेसम्म विश्वव्यापी महत्वको समसामयिक मुद्दाहरूमध्ये प्रमुख संवाद मञ्चको रूपमा सगरमाथा संवाद आयोजना गर्दैछ। सरकारले जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्यमा संवादको पहिलो संस्करण सञ्चालन गर्ने निर्णय गरेसँगै यसको तयारी समेत तीव्र पारेको छ। सगरमाथा संवादमा जलवायु परिवर्तन, पर्वतीय क्षेत्रमा परेको असर र न्यूनीकरणका उपायका मुद्दाहरूमा विभिन्न राष्ट्र, सरकार प्रमुख, नीति निर्माताहरू, विषय विज्ञहरू, संचार क्षेत्र, विभिन्न सरोकारवाला तथा प्रत्यक्ष रूपमा प्रभावित समुदायहरूसँग विश्वव्यापी नेतृत्वहरूबीच बहुपक्षीय तथा अन्तर्क्षेत्रीय संवाद हुनेछ। यस्तै सामाजिक तथा आर्थिक हानि नोक्सानी, सीमान्तकृत समुदायमा परेको असर, जलवायु न्याय लगायतका उपशीर्षकहरूमा वार्ता गरिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ। नेपालले पर्वतीय क्षेत्र मुलुकका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व गर्नु, जलवायु असरबारे साझा बुझाई र प्रयासहरू निर्माण गरी न्यायसंगत सहायताका लागि पैरवी गर्नु पनि सगरमाथा संवादको मुख्य लक्ष्य रहेको वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले जानकारी दिनुभयो।
जलवायु परिवर्तनले नेपाल जस्तो पर्वतीय क्षेत्रलाई पारेको प्रभाव बारेमा साझा बुझाई बनाउने र योसँग जुन्नको लागि पनि साझा प्रयास गर्ने यसको मूल ध्येय रहेको छ। दोस्रो चाहिँ हामी न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा परेको र त्यो जोखिमबाट मुक्त हुने क्षमता हाम्रो कमजोर भएको हुनाले हामीले जलवायु न्यायको लागि पैरवी गर्ने गरी जानुपर्छ भन्ने छ, अथवा जलवायु जोखिमबाट जुन्नको लागि क्षमता बनाउँदाखेरि हाम्रो आफ्नै क्षमता भन्दा पनि अन्तर्राष्ट्रिय सहयोग पनि हामीलाई आवश्यक छ।
नेपालले जलवायु परिवर्तन जस्ता समकालीन मुद्दामा संवादको आयोजना गर्नु सकारात्मक शुरूआत भएको र वार्ता क्षमतालाई अझ बढ़ी वैज्ञानिक र वस्तुगत बनाउनु पर्नेमा जोड़ दिनुहुन्छ हिमनदी विज्ञान अनुसन्धानकर्ता एवं प्राध्यापक डाक्टर रिजन भक्त कायस्थ।
स्नोफल कम भएको र ग्लेसियर डिले सानो हुँदै भएको, हिमकालहरू पनि ठूलो हुँदै भएको, हिमकालबाट उत्पन्न भएको बाढीको मात्राहरू पनि अहिले परिरहेका छन्। 16 अगस्तमा आएको खाने रूप पनि भयो। हामी चाहिँ नै एकदम चनाको भएर चाहिँ त्यतापट्टि चाहिँ धेरै अधिक अनुसन्धान गर्नुपर्ने हो। त्यो चाहिँ अहिले हाम्रो नेपालमा चाहिँ अलिक कम भइराखेको भएर यो सगरमाथ संवादको मार्फत यस्तो अधिक अनुसन्धानको कार्यलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ।
जलवायु परिवर्तनको संकट, मानवीय भविष्य र सुरक्षा जस्ता विश्वव्यापी मुद्दाहरूमाथि खुल्ला आह्वान तथा बहसहरूले समस्या समाधानका लागि भागीदार सबै मुलुकहरूलाई प्रतिबद्धता र समझदारीका साथ एकै मञ्चमा उभिन सगरमाथा संवाद जस्ता मञ्चहरू महत्वपूर्ण साबित हुन सक्छन्। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
काठमाडौँको साँखु स्थित कार्तिकेमा आज स्कूल बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। नगरकोटमा पिकनिक मनाएर फर्किएका स्कूलका व्यवस्थापक, शिक्षक र विद्यार्थी सहित 43 जना बसमा सवार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिनुभयो। मृतकहरूको पहिचान खुल्न नसकेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। गत असोज महिना बाढ़ीबाट क्षतिग्रस्त बीपी राजमार्गको भकुण्डे बेसीबाट नेपाल थोकसम्मको मर्मत थालिएको छ। सड़क विभागका अनुसार धेरै क्षति भएको राजमार्गको 13 किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो। क्षतिग्रस्त 13 किलोमिटर मध्ये 8.5 किलोमिटर सड़क पुननिर्माण शुरू भएको भक्तपुर स्थित सड़क डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले आज आयोजना गरेको दोस्रो त्रैमासिक कार्यक्रमको समीक्षा बैठकमा मन्त्रालय र मातहतका निकायका योजना र प्रगतिबारे छलफल गरिएको छ। समीक्षा बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पूँजीगत खर्च वृद्धि गरी राजस्वमा समेत उल्लेखनीय योगदान गर्न मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिनुभयो। बैठकमा मन्त्री गुरूङले समाजमा बढ़दै गएको अराजकता अन्त्य गरी लोकतन्त्रलाई सुदृढ़ बनाउन सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको जानकारी दिनुभयो।
जहाँ अराजकता हुन्छ, जहाँ अनुशासनहीनता हुन्छ, जहाँ उश्रृङ्खलता हुन्छ, जहाँ स्वच्छन्दता हुन्छ, त्यहाँ लोकतन्त्र हुन्छ। संघीय लोकतान्त्र गणतन्त्र सुदृढ बनाउनु कुरा त अराजकतालाई अन्त्य गरेर होला नि त। अहिले चाहिँ तपाईँको सामाजिक सद्भाव कति खलल गरिरहेको छ भन्नुहोस्। सांस्कृतिक सहस्य कसरी खलल गरिरहेको छ? सामाजिक सद्भावहरूमाथि आक्रमण गर्छ, धार्मिक विश्वासहरूमाथि, श्रेष्ठतामाथि आक्रमण गर्छ। हाम्रो मुलुकमा त्यही भइरहेको छ होइन? त्यो चिज रोक्नलाई पनि त सोसियल चाहिँ नेटवर्क चाहिँ व्यवस्थापन र चाहिँ नियमनको विधेयक त चाहियो नि।
सरकारको मातहतमा रहेको सम्पत्ति के गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार सरकारलाई नै रहेको भन्दै मन्त्री गुरूङले मन्त्री परिषदले निर्णय गरेर नेपाल दूरसंचार प्राधिकरणलाई दिन लागेको खुमलटार स्थित रेडियो नेपालको जग्गा तत्काल हस्तान्तरण गर्न समेत निर्देशन दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश कुमार श्रेष्ठले मुलुकमा रोजगारी नपाएर युवाहरू विदेशिनु परिरहेको अवस्थामा सरकारी निकायमा कर्मचारी अभाव हुनु, जनशक्तिको पहिचान र व्यवस्थापन गर्न नसक्नु भएको बताउनुभयो। मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालय अन्तर्गतका निकायले कार्य सम्पादनलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले संक्रमणकालीन अवस्थामा रहेको सार्वजनिक सेवा प्रसारणलाई अगाडि बढ़ाउन कार्ययोजना र रणनीतिक योजना बनाइरहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा 11 वटा सेवा रहने व्यवस्थामा सहमति गरेको छ। हाल निजामती सेवामा रहेका 10 वटा समूहमा नेपाल सूचना प्रविधि सेवा समूह थप गर्दै 11 वटा सेवा रहने व्यवस्था सहित प्रस्तावित विधेयकको दफा 5 पास गरेको हो। समितिको आज बसेको बैठकमा सांसदहरूले संसद सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो, तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद र स्वास्थ्य सेवा विशिष्टीकृत सेवा रहेकाले छुट्टै ऐन अन्तर्गत राखिएको तर्क गर्नुभयो। यस विषयमा पुनः छलफल गरी निष्कर्षमा पुग्ने निर्णय समितिले गरेको छ। यस्तै समितिले बैठकमा सर्वसम्मत रूपमा सहमति हुने विषयमा सहमति गर्दै अगाडि बढ़ने र सहमति हुन नसकेका विषयमा अन्तिममा पुनः छलफल गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ। बैठकमा समितिका सभापति रामहरि खतिवड़ाले यही अधिवेशनमा प्रतिवेदन पेश गर्ने गरी काम अघि बढ़ाउने जानकारी दिनुभयो। निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउनु पर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा हालको निर्वाचन प्रणाली बढ़ी खर्चिलो भएकाले यसलाई परिवर्तन गर्नुपर्नेमा विज्ञहरूले जोड़ दिनुभएको हो। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न सके राजनैतिक दलहरूको संख्या कम हुनुका साथै निर्वाचन खर्च कम हुने र स्थिर सरकार बन्न सक्ने बताउनुभयो। अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले निर्वाचन आयोगलाई सक्षम र विवादरहित ढंगबाट अगाडि बढ़ाउनु पर्ने भन्नुहुँदै निर्वाचनको मिति तोक्ने अधिकार कानूनद्वारा नै आयोगलाई दिनुपर्ने बताउनुभयो। पूर्व सचिव गोपीनाथ मैनालीले मुलुक बाहिर रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्थामा सहभागी हुन पाउनुपर्ने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले पूर्ण समानुपातिक निर्वाचन प्रणालीले निर्वाचन खर्च कम हुने भएकाले भ्रष्टाचार नियन्त्रण गरी समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने धारणा राख्नुभयो। गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा जोसुकै भए पनि छानबिन गरी कार्यवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई निर्देशन दिनुभएको छ। आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवर सहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कार्यवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो। मुलुकका केही स्थानमा केही दिन यता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुर्व्यवहारका घटना सार्वजनिक भइरहेको प्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकले जोड़ दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि सबै दलको सामूहिक आवश्यकता रहेको बताउनु भएको छ। नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्दै महामन्त्री थापाले वर्तमान सरकारको राम्रो कामको समीक्षा गर्दै अघि बढ़नुपर्ने धारणा राख्नुभयो। गुटबन्दी त्यागेर पार्टी हितमा लाग्नुपर्नेमा जोड़ दिँदै महामन्त्री थापाले संकटको बेला आफ्नो जिम्मेवारी वहन गर्न र पार्टी संगठनलाई चलायमान बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। चितवनको भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि निशुल्क सटल अर्थात छोटो दूरीमा चल्ने बस सञ्चालन गर्ने भएको छ। फागुन 1 गते बिहिबारबाट बस सञ्चालनको तयारी थालिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट प्राध्यापक डाक्टर कृष्ण प्रसाद पौडेलले हरेक दिन बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म बस सञ्चालन हुने जानकारी दिनुभयो। कोशी टप्पू वन्यजन्तु आरक्षमा यस वर्ष चराको संख्यामा वृद्धि भएको छ। आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएको गणनामा विगतको तुलनामा यो वर्ष चराको संख्यामा वृद्धि भएको हो। कोशी टप्पू वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुष 26 माघ 1 गतेसम्म आरक्ष लगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा 76 प्रजातिका 9,250 चरा फेला परेका थिए। गत वर्ष 53 प्रजातिका 5,527 चरा फेला परेका कार्यालयले जनाएको छ। पछिल्लो समय भोजपुरका किसानले सुन्तला खेतीबाट मनग्ञ आमदानी गर्दै आएका छन्। जिल्लाको मुख्य नगदे बालीको रूपमा रहेको सुन्तला बिक्रीबाट यस वर्ष 35,28,00,000 रूपियाँ बराबरको रकम भित्रिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरमा व्यावसायिक सुन्तला खेतीमा किसानको आकर्षण बढ़ेको छ। सुन्तलाको व्यावसायिक खेतीबाट किसानले मनग्गे आमदानी समेत गर्दै आएका छन्। सुन्तलाको व्यावसायिक खेती गर्न सके आफ्नै ठाउँमा आमदानी लिन सकिने किसानहरूको भनाइ छ। विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने गरेको सुन्तला सड़कको पहुँच विस्तार भएसँगै बाहिरी जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन्। जिल्लाका 9 स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ। बढ़ी मात्रामा सुन्तला उत्पादन हुने भोजपुर नगरपालिका, सडनन्द नगरपालिका र टेम्केमयू गाउँपालिकामा सुन्तलाको पकेट क्षेत्र विस्तार गरियो। किसानलाई व्यावसायिक सुन्तला खेतीमा लाग्न राज्यको तर्फबाट पनि विभिन्न खालका प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। टेम्केमयू 3 वडाध्यक्ष पूर्ण प्रसाद राई,
उहाँलाई चाहिँ खेतीलाई व्यवस्थित गर्नको लागि हामीले वार्षिक रूपमा आवश्यक रूपमा चाहिने सुन्तलाको बिरुवाको चाहिँ वार्षिक रूपमा व्यवस्था गरेका छौँ। सुन्तला त यहाँको मुख्य चाहिँ नगदी बालीको रूपमा नै छ। यसले चाहिँ लगभग हाम्रोबाट 65 करोडको आमदानी नै हुन्छ।
किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेसँगै यस वर्ष भोजपुरबाट 35,28,00,000 बराबरको सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। जिल्लाभर 950 हेक्टरमा सुन्तला खेती विस्तार गरिएको भए पनि 790 हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको केन्द्रको भनाइ छ। किसानहरूलाई सुन्तलामा लाग्ने रोग किराको बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सँगै आवश्यक उपकरण हस्तान्तरण लगायतका काम गर्दै आएको कार्यालयको भनाइ छ। कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेश कुमार यादव,
टोटल 4,200 मेट्रिक टन उत्पादन भएको, त्यसमा पनि जम्मा 950 हेक्टरमा हाम्रो भोजपुर जिल्लामै सुन्तलाको क्षेत्रफल भयो। त्यसमा पनि उत्पादनशील क्षेत्रफल 790 हेक्टर, सबै मिलाएर जम्मा हाम्रो यो वर्ष 4,200 मेट्रिक टन निकासी भयो। 35,28,00,000 निकासी भएर यसको रकम चाहिँ यति आएको छ।
यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायतको शहरमा जाने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबारसम्म हमास समूहले बाँकी रहेका बन्धक रिहा नगरे गाजामा युद्धविराम भंग हुने चेतावनी दिनुभएको छ। इजरायल मन्त्री परिषदको बैठकपछि एक भिडियो वक्तव्य जारी गर्दै नेतन्याहुले हमासले सम्झौता अनुसार बाँकी रहेका बन्धक रिहा नगरे युद्धविराम भंग हुने चेतावनी दिनुभएको हो। उहाँले अब युद्धविराम भंग भए हमास विरूद्ध गाजामा भीषण आक्रमण शुरू गर्ने र त्यसका लागि इजरायली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनुभयो। इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हमासले अर्को सूचना जारी नभएसम्म बन्धक रिहाईको कार्य स्थगित भएको घोषणा गरेको थियो। नेतन्याहुको चेतावनीपछि हमासले युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको र इजरायल पनि इमान्दार हुनुपर्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ। बंगलादेशमा गत वर्षको क्रान्तिपछि यातना र गोली लागेर कम्तीमा एक दर्जन मानिसको हिरासतमा मृत्यु भएको अधिकारवादी समूहले जनाएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनालाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्ता सम्हालेको अन्तरिम सरकारसँग दक्षिण एसियाली यस मुलुकको सबैभन्दा ठूलो मानव अधिकार संगठनहरू मध्येको एक अधिकारले न्यायको माग गरेको छ। हसिनाको 15 वर्ष शासनकालमा सुरक्षा बलहरूले उहाँको शक्ति बढ़ाउन व्यापक हत्या गरेका प्रतिवेदनमा उल्लेख छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लुम्बिनी तथा गण्डकी प्रदेश सरकार बीच गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाउन पहल गर्ने सहमति भएको छ। पाल्पाको रानी महलमा बुधबार दुवै प्रदेशका मुख्यमन्त्री स्तरमा भएको बैठकमा आयोजना कार्यान्वयन प्रक्रिया अघि बढाउने सहमति भएको हो। संघीय सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्य मार्फत एकीकृत विकासको अवधारणा अनुसार नमूना विकास अभियान सञ्चालन गर्न गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको थियो। संघीय सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अघि सारेको उक्त परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमूना परियोजनाको रूपमा विकास गरी कार्यान्वयन गर्न 2 अर्ब बजेट विनियोजन गरिएको छ। परियोजना अन्तर्गत नारायणगढ़ बुटवल खण्डलाई हेभी उद्योग केन्द्र, मुङलिङ पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ता कपड़ा, कार्पेट तथा घरयासी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रूपमा विकास गरिने उल्लेख छ। बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश स्तरीय सहकारीलाई सुदृढ गर्दै प्रदेशको रणनीतिक विकासका लागि 21 बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको छ। चितवनका कुखुरा व्यवसायहरूले भारतमा पोल्ट्री व्यवसायमा बर्ड फ्लू देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाई गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन्। नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायहरूले बुधबार गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाई गर्न ध्यान आकर्षण गराएका छन्। भेटका क्रममा गृहमन्त्री लेखकले नेपालमा रोग भित्रिन नदिन प्रशासनले गर्ने काममा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखी बिहिबारदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको हो। मन्त्रालयमा छलफलमा उद्योग मन्त्री दामोदर भण्डारीले संघले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा 5,400 रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको छ। प्रदेशका 8 जिल्लाका 28 स्थानमा जग्गा चक्लाबन्दी गरी व्यावसायिक कृषि उत्पादन शुरू गरिएको प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
ए डिभिजन लीग च्याम्पियन चर्च बोइजमाथि कठिन जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब आहारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। काँसीको पोखरा स्थित पोखरा रंगशालामा बुधबार सम्पन्न खेलमा पुलिसले चर्च बोइजलाई 1-0 गोलले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो। पुलिसको जितमा सञ्जीव लामाले गरेको गोल नै निर्णायक बन्यो। गत संस्करणमा भने यी दुई टोली क्वार्टर फाइनलमा भिडेका थिए। त्यतिखेर भने चर्च बोइजले पुलिसलाई 1-0 गोलले नै हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। उक्त हारको बदला पुलिसले यसपल्ट सेमी फाइनलमा लिएको छ। अब पुलिसले उपाधिका लागि 3-स्टार क्लब र उज्बेकिस्तानको ब्ल्याक वुल्स एएफसी बीचको विजेतासँग खेल्नेछ। फाइनल फागुन 3 गते हुने हाम्रा संवाददाता दिनाथ बरालले जनाएका छन्। 3-स्टारले एन्फा यु 16 युथ लीगमा बुधबार हिमालयन शेर्पा क्लब विरूद्ध 5-0 गोलको फराकिलो जित दर्ता गरेको छ। जितसँगै थ्री स्टारले तेह्र खेलमा 28 अङ्क जोडेको छ। पराजित हिमालयन शेर्पाको समान खेलबाट 11 अङ्क छ। सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सृजन श्रेष्ठले दुई तथा रोशन तामाङ, सूर्य बोहरा र भूपिन्द्र बहादुर राउतले समान एक गोल गरे। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाबे सुब्बा इन्टरनेशनल वुमेन्स च्याम्पियनशीप खेल्न काठमाडौँ आइपुगेकी छिन्। उनी बुधबार दिउँसो 1 बजे काठमाडौँ आइपुगेकी हुन्। उनी ग्रीसबाट प्रतियोगिताको लागि आएकी हुन्। एल्जिला ग्रिसकोनिस एटोमेटिक क्लबमा आबद्ध छिन्। घरेलु मैदानमा हुने उक्त प्रतियोगितामा आयोजक नेपाल सहित किर्गिस्तान, लेबनान र म्यानमार रहेका छन्। नेपालले किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 21.2, न्यूनतम 8.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 21.3, न्यूनतम 6.6 डिग्री सेल्सियस, पोखराको अधिकतम 22.4, न्यूनतम 10.9 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 26.8, न्यूनतम 6.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 26.2, न्यूनतम 4.8 डिग्री सेल्सियस। अन्तिम प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्नातकोत्तर तहमा 209 सीट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय। सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक सरकारले फिर्ता नलिने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङद्वारा स्पष्ट। संसदबाटै संशोधन गरी सरकारवालाहरूको माग सम्बोधन गर्न सकिने उहाँको भनाई। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिदेखि फागुन महिनाभर नसर्ने रोगको देशव्यापी निशुल्क परीक्षण गर्ने। काठमाडौँको साँखुमा स्कूल बस दुर्घटना हुँदा 3 जनाको मृत्यु। हमास समूहले बाँकी रहेका बन्धक आगामी शनिबारसम्म रिहा नगरे गाजामा युद्ध विराम भंग हुने इजरायलको चेतावनी र चर्च बोइज युनाइटेडलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी आहारा गोल्ड कपको फाइनलमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।